धन्यवाद दिन चाहन्छौँ। जति सोचे पनि घरिघरि त्यो हिजो बेलुका पोखरामा भएको घटना हाम्रो दिमागबाट जाँदैन। धेरै कसरी त्यस्तो भयो भन्ने हाम्रो मनमा आइराख्छ। अहिले हामी सुनिराखेका छौँ, धेरै मानिसहरू बोलिराखेका छन्, अनि त्यसको किन त्यस्तो भयो भन्ने कुराहरू होइन। यतिका धेरै मान्छेहरूको जीवन अब नफर्किने गरी नाश भयो गयो होइन। अनि मैले पढिराखेको हामीले चिनेकै मान्छेको साथीहरू क्रिस्चियन डक्टर, श्रीमती पनि डक्टर, अनि उनको छोरा पनि त्यही प्लेनमा, उनीहरू पनि सिद्धे। एकजना एकदमै राम्रो खालको जवान क्रिस्चियन म्युजिक, एकदम राम्रो, उसको पनि त्यसमा अन्त भएछ। एउटा दोहोरी गीत गाउने बहिनीको पनि अन्त भएछ। कति धेरै मान्छेहरू, एनिवे यो कुरा सोच्दै जाँदाखेरि हामीले बिब्लिकल अर्थमा एउटा कुरा हामीले प्रष्ट बुझ्नुपर्छ, अनि आजको विषय पनि अलिअलि त्यसमा जोडिन्छ। विशेष गरी आज तपाईँलाई मैले भन्न खोजेको चाहिँ, आजको विषय चाहिँ अहिले मैले जुनी जीवन, द लाइफ आई नाउ लिभ, यो विषयमा म तपाईँलाई अलिकति ध्यानाकर्षण गर्न चाहन्छु। अनि के म भन्दै थिएँ भनेदेखि, यो संसारमा जति पनि कुराहरू हुन्छन्, हामीभन्दा पहिला, यद्यपि येशु प्रभु गइसक्नु भएपछि उहाँसँगै समय बिताएका, उहाँले चुनेका, उहाँको नाउँमा, उहाँको शक्तिमा प्रशस्त गरिकन प्रयोग भएका व्यक्तिहरूको जीवनमा जुन अन्तको घटनाहरू हुन्छन्, त्यो पनि एउटा अचम्मका कुराहरू हुन्छन्। त्यसैले एउटा पोइन्ट मैले के यहाँ सम्झाउन खोजिराखेको भने, त्यो कुराले चाहिँ हाम्रो जीवनमा अलिकति फरक पनि नभनौँ, अर्जेन्सी भनौँ, ल्याउनु पर्छ भन्ने मलाई लाग्छ। किनभने यो संसारमा हाम्रो जीवन धेरै समयको लागि हुँदैन, धेरै बाँच्ने 100 वर्ष बाँच्छ होला, नत्र भने धेरै जस्तो सबै। अब अहिले यसो फर्केर हेऱ्यो भने मेरो आफ्नो क्लाइन्ट के भन्छ, क्लाइन्ट मेरो दाजुभाइ, अब कतिजना जति छ होला मभन्दा जेठ हो क्या, मैले के भनेको छु भने मेरो कजिन, मेरो ब्रदर्स, अनि मेरो परिवार, जो मेरो हजुरबुवाबाट जन्मिएकाहरूको विचार गर्यो भने प्राय सबै गइसके। मभन्दा दाईहरू चाहिँ अब 4-5 जना छन्। त्यसको मतलब के हुन्छ भने, एक दिन जान्छौँ हामीहरू होइन, तर त्यो जानुभन्दा अगाडि हामीले ख्रिस्टलाई चिन्नुपर्ने, यो नै सबभन्दा अर्जेन्ट हो अहिलेको कुरा होइन। येशु ख्रिस्टलाई चिन्नुपर्ने, त्यो प्लेनमा जति पनि मानिसहरू थिए, हामीले क्रिस्चियन डक्टरको कुरा गऱ्यौँ अनि म्युजिसियनको कुरा गऱ्यौँ, दे आर सेफ, एक किसिमले त्यो खुसीको कुरा हो। अब यहाँ यो संसारमा पनि लाउँ खाउँ भन्ने एउटा आनन्दको जुन प्रकारको जीवन थियो, त्यसको संसारिक हिसाबले हामीले कल्पना गर्छौँ, तर अर्को हिसाबले, आत्मिकी हिसाबले कुरा गऱ्यो भने, अब उनीहरूको दुःख त मेटियो, उनीहरू त एकदमै परमेश्वरको उपस्थितिमा, आनन्दमय समयमा, अब केही कुराले छुन नसक्ने ठाउँमा उनीहरू पुगिसके। त्यो सबै कुराले हामी एज अ क्रिस्चियन, हामीलाई यो कुराको चाहिँ अर्जेन्सी, नेपालीमा के भन्छ, हुनुपर्छ कि ख्रिस्टलाई नचिनेकाहरूको लागि हामीले कसरी यो अवस्थाबाट बचाउन सक्छु। तपाईँलाई मैले घरिघरि यो जिम एलियटको कुरा भन्छु, सायद गएको चोटि पनि मैले सम्झाएको थिएँ होला। उसको श्रीमती एलिजाबेथ एलियट अन्तर्वार्तामा कसैले सोद्धाखेरि, जीवनमा सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ एकै शब्दमा भन्नुपर्दा के भन्दाखेरि चाहिँ, उनले आज्ञा पालन भनेको थिए अरे। अनि उसको श्रीमान र अर्को 4 जना मानिसहरू चाहिँ, उनी भर्खरको जवानी अवस्थामा, भर्खरै बिहे गरेको अवस्थामा, अनि सायद इक्वाडोर हो के अरे, साउथ अमेरिकामा मिसिनरी भएर यो 5 परिवार जान्छन्। अनि त्यो एउटा ट्राइब हुन्छ, त्यो अनरिच हुन्छ, तिनीहरूको भाषा पनि मान्छेलाई थाहा हुँदैन, अनि यिनीहरू उनीहरूको बोझ लिएर जान्छन्, अनि उनीहरू त्यसको नजिकै सायद अर्को देशमा होला, अर्को गाउँमा होला बस्छन्, अनि त्यो त्यहाँ जाने टार्गेट बनाउँछन्। एक दिन जान लाग्दाखेरि मानिसहरूले भन्छन् त्यहाँ जो पनि जान्छ उनीहरूले मारिदिन्थ्यो, प्राय मर्ने कुराको निश्चयता थियो, र मानिसहरूले किन जाँदैछौ, तिमीहरू त मारिदिन्छ, तिम्रो ज्यान खतम हुन्छ, खतरा छ, नजाऊ। अनि त्यो जिम एलियटले भनेको कुरा चाहिँ के हो भनेदेखि, हामीहरू सुरक्षित छौँ, छाप लगाइसक्यौँ, हामीलाई मरेर केही फरक पर्दैन, वी आर अल सेक्योर, त्यसैले त्यो कुरामा चिन्ता छैन। तर यी मान्छेहरू अहिलेसम्म बाँच्या छैन, यिनीहरू मरेर फरक पर्छ, अनन्तको आगोमा खस्छन्, त्यही कारणले यिनीहरूकोमा कोही गएन भने त यिनीहरू कहिले पनि बाँच्दैन। त्यस कारणले हामी मरे पनि त्यो रिस्कलाई लिन चाहन्छौँ ताकि उनीहरूको बच्ने ढोका खुलोस्। अनि यिनीहरू जान्छन् चारै पाँचैजना नभन्दै मारिन्छन्, तर पछि स्टोरीमा त्यो जिम एलियटको श्रीमती एलिजाबेथ एलियटले पछि पछि, लामो कुरा छ, तपाईँले मुभी पनि हेर्न सक्नुहुन्छ, अनि त्यो इक्वाडोरको त्यो ट्राइब, त्यो आदिवासी मानिसहरूलाई पुरै ख्रिस्टमा ल्याएर उनीहरूलाई एकदमै परमेश्वरमा सहायता पुऱ्याएको हामीले देख्छौँ। त्यस कारण आजको मेरो विषय चाहिँ यही हो, हामी जुन जीवनमा जिउँछौँ, पहिलो कुरा चाहिँ परमेश्वरको योजना अनुसार जो बोलाव छ त्यो हाम्रो पुरा भएको छ कि छैन भन्ने कुरा नै हो। त्यस कारणले मैले जिउने, अहिले मैले जिउने जीवन, द लाइफ आई नाउ आई लिभ, यो चाहिँ हामीलाई निश्चय हुनुपर्ने, हामीले एकदमै सोच्नुपर्ने, ताकि हामीले परमेश्वरमा हाम्रो जीवनलाई सही प्रकारले चलाउन सकौँ। तपाईँलाई एउटा बाइबलको पद पढ्न चाहन्छु पहिला, त्यसपछि हामी अगाडि बढ्छौँ। विशेष गरिकन यो कलसीको कसो यहाँ छ होला, कलसी 3 अध्यायको अनि 1-4 हामी हेर्छौँ। कसैले तिमीहरू ख्रिस यसैले तिमीहरू ख्रिससित जी उठाइएका हौ भने तिमीहरूका हृदय माथिका कुराहरूमा लगाओ, जहाँ ख्रिस्ट परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। तिमीहरूको मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन। अनि 3 र 4, किनकि तिमीहरू मरेका थियौ तर अहिले तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकेको छ। जब ख्रिस्ट जो तिमीहरूको जीवन हुनुहुन्छ देखा पर्नुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा देखा पर्नेछौ। कलसीका विशेष विश्वासीहरूलाई पावलले यो कुरा भन्छन्, उत्साह दिन्छन्, महत्त्वपूर्ण कुरा, अर्जेन्ट कुरा भन्छन्, तिमीहरू पनि ख्रिस्टसित जी उठाइएका छौ। अनि यो जी उठ्ने भन्ने कुरा बौरी उठाइएको, अनि तिमीहरू मरेका थियौ तर अब तिमीहरू ख्रिस्टमा सुरक्षित छौ, तिमीहरूको जीवन चाहिँ ख्रिस्ट हुनुहुन्छ, त्यसकारण तिमीहरू पनि माथिका कुरा, ख्रिस्टका कुरा खोज भनेर यहाँ उत्साह दिएको कुरा हामी पाउँदछौँ। अनि यो जी उठाउने कुरा चाहिँ ख्रिस्ट आफै बौरी उठ्नुभयो, उहाँ चाहिँ क्रुसमा मरेर गाडिनु भएको थियो। अनि यो ऐतिहासिक रूपमा यो सबभन्दा पहिला र सबभन्दा अन्तिम अहिलेसम्म कुनै पनि व्यक्ति मृतबाट बौरी उठेर त्यसमाथि पनि छुट्टै खालको शरीर लिएर, एकदम महिमित शरीर लिएर मानिसहरूको अगाडि अथेन्टिक रूपमा, रियालिटीमा, यो एउटा खालि कल्पना मात्रै, कुनै भावना मात्रै, कुनै एउटा छाया मात्रै थिएन, उहाँ साँच्ची नै, उहाँको शरीर मान्छेले छुन सक्थ्यो, तर महिमाको शरीर, यो ऐतिहासिक कुरा थियो, यो रियल रियल वास्तविक कुरा थियो। अनि त्यही ख्रिस्टले हामीलाई पनि जब विश्वास गर्छौँ पवित्र आत्माद्वारा, उहाँले जी उठाउनु भएको छ, आत्मामा जीवित बनाउनु भएको छ, हरेक विश्वासीको यो एउटा गवाही हो। अनि यहाँनिर यो कलसी तिनको तिन र चारमा हेर्दाखेरि चाहिँ तिमीहरू मरेका थियो तर अहिले तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टमा लुकेको छ। अनि त्यसपछि जब ख्रिस्ट जो तिमीहरूको जीवन हुनुहुन्छ, अघि ख्रिस्टसँगै जी उठाइएकाहरू चाहिँ हामीहरू जो ख्रिस्टमा विश्वास गरेर नयाँ जीवन पाएका छौँ, हामी चाहिँ आत्मामा जीवित उठाइएका होइन। जब अनि त्यसपछि यहाँ के छ भने तिमीहरूको जीवन ख्रिस्ट, हामी जो जी उठाइएका छौँ, हाम्रो जीवन चाहिँ ख्रिस्टसँग लुकेको छ। अर्को शब्दमा जतिजना व्यक्तिहरू ख्रिस्टमा विश्वास गरेर नयाँ जीवन पाएका छन्, एक किसिमले हाम्रो जीवन चाहिँ स्वर्गीय स्थानमा येशु ख्रिस्टसँगै लुकाइएको छ। त्यो येशु ख्रिस्टमा त्यो सुरक्षित छ। यहाँ यो वचनले यहाँ त्यही भन्छ। अनि पावलले कलसीका मान्छेहरूलाई, विश्वासीहरूलाई यसरी उत्साह दिइराखेका छन् कि उनीहरूको जीवन ख्रिस्टसँग लुकेको छ। त्यो जीवन जुन चाहिँ येशूले परिवर्तन गर्नुभएको, बौरी उठाउनु भएको, रूपान्तरण भएको, त्यो साँचो संगति, साँचो प्रेम, साँचो आनन्द, साँचो जीवन जिउने कुरा, गहिराईमा एउटा उद्देश्य लिएर कुनै पनि अन्धकारका कुराहरूलाई ठाउँ नदिएर ख्रिस्टलाई महिमा दिएर ख्रिस्टको धार्मिकतामा हिँडेको, त्यो ख्रिस्टको आत्माले उहाँको अनुग्रहले सहायता गरे अनुसार उहाँको बाटोमा हिँडेको जीवन चाहिँ ख्रिस्टसँग लुकेको छ। त्यसपछि कलसीका विश्वासीहरूलाई पावलले यहाँ भन्छन्, जब ख्रिस्ट जो तिमीहरूको जीवन हुनुहुन्छ, जसलाई ख्रिस्टले जी उठाउनु भएको छ, त्यो जी उठेको व्यक्ति हामी अहिले नयाँ जीवनमा जन्मिएको भन्छौँ, उसको जीवन चाहिँ वास्तवमा ख्रिस्ट, किनभने ख्रिस्ट हामीमा भएर मात्रै जीवन हुन्छ। त्यही कुरो पावलले कलसी एक अध्यायमा भन्छ नि, के अरे पुस्तौँदेखिको रहस्य अब प्रकट भएको छ, त्यो चाहिँ ख्रिस्ट हामीमा महिमाको आशा होइन। त्यो ख्रिस्चियन जीवन वास्तवमा पावलले कोरन्थी पहिलो अध्याय तिन पद, के अरे तिन अध्याय पहिलो कोरन्थीको 16 पदमा भन्छन्, तिमीहरूको शरीर परमेश्वरको मन्दिर हो, किनभने त्यहाँ ख्रिस्टको आत्मा अथवा पवित्र आत्मा रहनुहुन्छ। तर त्यो जीवन हामी यो संसारमा जिउँछौँ, त्यही कारण यो संसारका मान्छे र हामीमा अलिकति फरक छ। त्यो कलसीको मान्छेहरूलाई पावलले यसरी उत्साह दिँदैछन्, तिमीहरूको जीवन जो छ, तिमीहरू यो संसारमा छौ ख्रिस्टकै कारणले। त्यतिखेरका विश्वासीहरू तपाईँले सोच्नुभयो भने अहिले पनि कति देशहरूमा, नर्थ कोरियामा, चाइनामा पनि, अनि विशेष गरी यो के भन्छ इराक, इरान, अफगानिस्तान, यस्ता देशहरूमा ख्रिस्चियनहरूको हालत तुरुन्तै काटिदिन्छ, चप्पै पारेर होइन। एक किसिमले त्यो बेलाको मण्डली एक किसिमले त्यस्तै थिए। पावल जुन यो पत्रहरू लेख्दैछन्, उनी पनि झ्यालखानमा पिटाइ खाएर कतिखेर मर्ने थाहा छैन, विशेष गरी त्यही रोमी झ्यालखानमै। फिलिपीको पत्रमा हामी हेर्छौँ उनी लेख्दै गर्दाखेरि उनी पर्खिराखेको छ, त्यहाँको सम्राटले गर्ने निर्णयले दुईटा मध्ये एउटा कुरा पावलको जीवनमा आउँछ, एउटा चाहिँ तुरुन्तै एकैछिनमा मृत्यु, अर्को चाहिँ छुटकारा, त्यसपछि फिलिपीका विश्वासीहरूसँग गएर सङ्गति गर्ने कुरा। अनि कलसीका विश्वासीहरूलाई पावलले यो कुरा, किन पावललाई जुन दिन दमस्कसको बाटोमा हिँड्दै थिए, पावलको धर्म दमस्कसमा जानुभन्दा अगाडि कट्टर थियो, उनी यहुदीहरूमा यहुदी, तपाईँले बाइबलमा धेरै ठाउँ हेर्न सक्नुहुन्छ, विशेष गरी फिलिपी 3 अध्यायमा यसको बारेमा प्रष्ट धेरै उनले भन्दछन्। तर उनले के भन्दछन् भने फरिसीहरूमा फरिसी भनेको चाहिँ व्यवस्थाको विषयमा, विशेष गरी पुरानो नियम, परमेश्वरको वचनको विषयमा पक्त ज्ञानी, पुरै रूपमा ज्ञानी, पुरै रूपमा त्यो धार्मिकताको त्यसरी धर्म व्यवस्था मनाउने हिसाबले एकदमै कट्टर। तर पावलले भन्छन् उनीमा जीवन थिएन, किनभने उनीमा ख्रिस्ट हुनुहुन्न थियो। दमस्कसमा ख्रिस्टको दर्शनपछि उनीलाई उनीले भन्छन्, तपाईँ को हुनुहुन्छ प्रभु? येशू प्रभुले भन्नुहुन्छ, तिमी जसलाई दुःख दिँदैछौ सताउँदैछौ, अनि त्यसपछि तपाईँले हेर्नुभयो भने प्रेरितको पुस्तकमा यो पाउनुहुन्छ, अब म के गरौँ प्रभु? त्यसपछि प्रभुले के भन्नुहुन्छ, पावलको जीवनमा प्रकट हुन्छ, मलाई लाग्छ दमस्कसको रोडमा परमेश्वरको पुरै रहस्य, परमेश्वरको योजना पावलले देख्दछन्। त्यो पावलले येशूलाई भेटेपछि पावल यसरी रूपान्तरण हुन्छन् कि उनको जीवनमा मुख्य कुरा के हो, यो संसारको जीवन र संसारको सफलता, संसारको भोगविलास, संसारकै आनन्द यहीँ जिउने कुरा भन्दा सधैँ रहने, अनन्तसम्म रहने परमेश्वरको योजना, परमेश्वरको आशिष, परमेश्वरको काम, त्यो पावरको लागि नम्बर वान हुन्छ। त्यस कारणले त्यही कुरा उनले भन्दछन्। जुनसुकै पत्रहरूमा हामीले हेऱ्यौँ भने पावरले लेखेका कुराहरूमा छर्लङ्ग परमेश्वरको जीवनको बारेमा भन्दछन्। हामीलाई थाहा छ गलाती 2:20 पावलले भन्छ, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु र पनि म जिउँछु, तर म होइन, ख्रिस्ट ममा जिउनुहुन्छ। अनि त्यसको त्यो 2:20 अन्तिम भाग चाहिँ मलाई हेर्न मन लाग्छ। 2:20 अन्तिम भागमा के लेखेको छ भनेदेखि, जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु। यहाँ कलसीका विश्वासीहरूलाई उनले त्यही भन्दछन्, तिमीहरूको जुन जीवन अहिले छ त्यो जीवन परमेश्वरमा ख्रिस्टसँग लुकेको छ, किनभने ख्रिस्टको शक्तिको जीवन। पावल आफैले भन्दैछन्, जुन जीवनमा म अहिले जिउँदैछु परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँदैछु जसले मेरो लागि आफैलाई अर्पण गर्नुभयो। त्यसैले अब यहाँनिर दोस्रो पोइन्ट, यहीँ ख्रिस्ट जो जीवन हुनुहुन्छ, त्यसपछि दोस्रो पोइन्ट हामी यहाँ के देख्छौँ भने ख्रिस्ट जो तिमीहरूको जीवन हुनुहुन्छ उहाँ देखा पर्नुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा देखा पर्नेछौ। यो चाहिँ अर्कै अनुवाद हो, तपाईँलाई मैले अर्को अनुवाद पढ्नु पर्यो, त्यो अनुवाद पनि फरक फरक अनुवाद हुन्छ। 3 अर्को अनुवादमा ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनुहुनेछ। यहाँ प्रश्न छ, ख्रिस्ट जो हाम्रो जीवन, यहाँ चाहिँ हाम्रो भनेपछि त्यहाँ त्यो अनुवादले गर्दाखेरि त्यहाँ चाहिँ तिमीहरूको जीवन कलसीहरूलाई भन्दै थिए होइन, ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ उहाँ प्रकट हुनुहुँदा, ख्रिस्ट महिमामा प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। अनि यो चाहिँ येशु प्रभुको दोस्रो आगमनको कुरा, अस्ति भर्खरै हामीले ख्रिसमसको बारेमा कुरा गरिराखेका थियौँ एडभेन्ट भनेर। एडभेन्ट भनेकै ख्रिस्टको आगमन, अनि त्यो पहिलो एडभेन्ट जब ख्रिस्ट आउनुभयो हामीले क्यान्डलको बारेमा कुरा गरेको थियौँ, अनि मान्छेहरूले चर्चहरूमा क्यान्डल बार्ने गर्छन्, विशेष गरी कतिले 4 कतिले 5, अनि त्यो 5 क्यान्डल बार्नेहरू चाहिँ पहिलो चाहिँ के थियो क्यान्डलमा, आशा, शान्ति, आनन्द, होप, लभ, पिस अनि जोय होइन, अनि त्यसपछि त्यो एउटा चाहिँ येसुको। त्यो बेलामा येसु प्रभुले मानिसहरूको आशा जो अनन्तसम्म नमर्ने, जसलाई चाहिँ पावलले भन्छन् के अरे पत्रुसले जीवित आशा भनेर होइन, त्यो चाहिँ येसु प्रभुले दिने जीवन, उहाँले गरेको कामले प्राप्त हुने जीवन चाहिँ यस्तो खालको हुन्छ कि कहिले अन्त हुँदैन अनि त्यसमा केही कुराको कमी हुँदैन। अनि वास्तवमा जुन जीवन तिमीहरूले पाएका छौ त्यो चाहिँ परमेश्वरमा लुकेको छ, त्यसमा कुनै कुरा घटी हुँदैन, त्यो कल्पनै गर्न नसक्ने। तपाईँलाई मैले युहन्नाको सुसमाचार 11:10 भने भनेदेखि चोर त चोरौँ र मारौँ भनेर आउँछ, म आएँ ताकि तिमीहरूले जीवन पाऊ, म त तिमीहरूले जीवन पाऊ भनेर आउँदैछु। एकछिन है, म ठ्याक्कै त्यही बाइबलको एउटा समस्या के हुँदो रहेछ भने नि, कपाल सेतो हुँदाखेरि सबै कुरा ठिक छ, तर कहिलेकाहीँ दिमाग पनि सेतो हुन्छ, ठ्याक्कै पहिला जस्तो सम्झना आउँदैन नि। चोर चोर त चोर्न मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ। तिमीहरूले जीवन पाउन् र प्रशस्त मात्रामा, त्यो येशु प्रभुले यहाँ के भन्नुहुन्छ, म तिमीहरूले जीवन पाऊ भनेर आएँ, तर त्यस्तो जीवन मैले जुन दिन्छु त्यो जीवन चाहिँ प्रशस्त मात्राको जीवन, त्यो जीवन चाहिँ ख्रिस्ट परमेश्वरको पुत्रमा विश्वास गरेर जिउने जीवन, परमेश्वरको पुत्रको शक्तिमा आउने जीवन, त्यो तपाईँ र मेरो निम्ति जुन जीवन ख्रिस्टले दिनुहुन्छ हो, यो कुरा हामीले जहिले पनि सम्झने गर्नुपर्छ। एज अ क्रिस्चियन हामी विजयी जीवन जिउन सक्छौँ, अनि त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। त्यसैले तपाईँलाई म यो अलिकति यो चाहिँ मेरो फर्स्ट ब्रिफिङ भयो, तर आज मैले सोचेको छु एकदम छोटो गर्छु, एक घन्टा त लागिहाल्छ होला होइन, तैपनि ठिकै छ। तर म तपाईँलाई यो फेरि सम्झाउँछु, द लाइफ आई नाउ लिभ, अघि तपाईँलाई मैले एउटा शब्द सम्झाएँ अर्जेन्सी, दुई किसिमको, एउटा तपाईँ र मेरो जीवन हामी कस्तो जिउँदैछौँ, द लाइफ आई नाउ लिभ, दोस्रो हामी के गर्दैछौँ यो जीवनद्वारा, सायद त्यो चाहिँ सायद हामीले यो प्रभु भोजको बेला पढ्ने एउटा खण्ड मलाई सम्झन मन लाग्यो, अनि त्यो चाहिँ पहिलो कोरन्थी 11:26 किनभने जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ वान नाउन्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ। यो अर्जेन्सी, अघि मैले त्यो प्लेन क्रासको याद गराए, अब कतिजना मान्छेहरूको निम्ति यो एउटा दुःखको कुरा हो, किनभने उनीहरूले आफ्नो परिवारमा एउटा मानिसहरू गुमाएका छन्, यो हामी सबैको निम्ति सांसारिक हिसाबले धेरै दुःख लाग्ने कुरा हो। तर हामी के सम्झन्छौँ भनेदेखि ती मानिसहरू जो ख्रिस्टलाई चिनेकै छैन, तपाईँ र म जो जसले ख्रिस्टलाई चिनेका छौँ, उहाँ आउँदै हुनुहुँदाखेरि हाम्रो जीवन त परमेश्वरको परमेश्वरमा ख्रिस्टमा परमेश्वरले स्वर्गीय स्थानमा राख्नु भएको छ, अनि हामी जब ख्रिस्ट आउनुहुन्छ हामी उहाँ जस्तै उहाँ सँगसँगै प्रकट हुन्छौँ, अनि त्यो कुरा चाहिँ सुसमाचारमा परमेश्वरको वचनमा प्रष्टसँग भनिएको कुरा हो, त्यो कुरा चाहिँ प्रष्टसँग भनिएको कुरा। त्यसैले तपाईँ र मैले द लाइफ नाउ लाइफ आई नाउ लिभ, अहिले मैले जिउने जीवन चाहिँ परमेश्वरको योजनालाई पुरा गर्ने जीवन, परमेश्वरको सेवा गर्ने जीवन, अथवा यस्ता मानिसहरू जो सुसमाचार सुनेकै छैनन् उनीहरूलाई सुनाउने। वास्तवमा येशु प्रभुले फसल चाहिँ रेडी छ, खेतालाको कमी छ, खेतालाको लागि प्रार्थना गर भनेर भन्नुभएको छ। त्यसैले कतिचोटि हामी क्रिस्चियनहरू चाहिँ यो या अमेरिकामा चर्चहरूमा एउटा शब्द चलाइन्छ, कोही कोही पास्टरहरूले चलाउँछ भनौँ न, क्रिस्चियनहरूले कन्ज्युमर क्रिस्चियन भने बुझ्नुहुन्छ, वास्तवमा अमेरिकन सोसाइटी नै कन्ज्युमर सोसाइटी हो। हामीलाई पैसा चाहियो अनि हामीले पसलमा जाने, सामान किन्ने, खाने हो कि लाउने हो कि मोज गर्ने हो कि मोज मजा, यहाँ सबै मोज मजाको कुरा छ। तर बाइबलको कुरा चाहिँ अलिकति फरक छ, यो मोज मजा ठिकै छ, नट ब्याड, सबैलाई राम्रो कुरा राम्रै लाग्छ होइन, होलिडेमा जाने राम्रो लाग्छ, प्लेनमा उड्दाखेरि अलिक सजिलो सिटमा बस्ने राम्रो लाग्छ, सबै कुरा राम्रो लाग्छ, इट्स नथिङ रङ विथ द्याट, एन्ड एक्चुली गड एक्चुली गिभ्स दोज थिङ्स टु अस, परमेश्वरले हामीलाई त्यो नदिन चाहनुहुने होइन। तर त्योभन्दा नि अर्को पक्ष छ, जुन पक्ष चाहिँ अरूको लागि जिउने, अनि आज यो कुरा हामी हेर्न चाहन्छौँ, त्यो हाम्रो बोलावटको कुरा। अनि अस्ति भाइले भन्दै हुनुहुन्थ्यो, तपाईँ र मलाई परमेश्वरले उहाँको हात भएको, उहाँको योजना भएको, अनि एक दिन त्यसको पुरा हुने काममा बोलाउनु भएको छ, अनि त्यो बोलाउने क्रममा पहिलो कुरा त हामी आफै त्यो बाटोमा हुनु पर्यो, हाम्रो जीवन परिवर्तन हुनु पर्यो, पावलले भनेको जस्तै येशूको शक्तिमा जिउने, येशूको अनुग्रहमा जिउने होइन, त्यस्तो खालको भरपुरीमा जिउने, सांसारिक तवरमा होइन, हामी आफैले केही गर्न सक्दैनौँ। र दोस्रो कुरो चाहिँ त्यो जीवनको अनुभवमा नायकहरूलाई उहाँको मृत्युको घोषणा भनेको चाहिँ उहाँले बलिदान हुनुभएको, उहाँ मर्नुभएको कुराको घोषणा, बौरी पनि उठ्नु भएको तर उहाँमा मात्रै जीवन छ। त्यस कारणले बोलावटको कुरा गर्दै गर्दा अब तपाईँलाई अलिकति यो पदहरू भन्न चाहन्छु। उहाँको सामुन्ने, यो चाहिँ एपिसी एकको चारमा, अनि यो चाहिँ वास्तवमा मैले विश्वास गर्दै गर्दाखेरि कसैले मलाई सिकाए पनि थिएन, मैले बुझाएको थिएन, म क्रिस्चियन भएर धेरै पछि मात्रै सिकेँ। तपाईँलाई म भन्दछु आज पनि कति कुरा नयाँ नयाँ सिक्दैछु मैले, विशेष अरूले जब सिकाउन थाले हुन्छ मैले कति कुराहरू सिक्छु, किनभने हामीले सबै कुरा एकैचोटि त बुझ्दैनौँ, तर जे बुझ्छौँ नि हाम्रो हृदय चाहिँ पक्का प्रभुलाई हुनुपर्छ। त्यही कुरो हो प्रभुलाई प्रेम गर्ने, उहाँको आज्ञा पालन गर्ने, होइन आज्ञा पालन नै सबभन्दा मुख्य कुरा, अघि मैले तपाईँलाई सम्झाइसकेँ। अब यहाँनिर के भनेको छ, उहाँको सामुन्ने पवित्र र निष्कलङ्क हौँ भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। संसारको उत्पत्ति अघि भनेको चाहिँ संसारलाई नबनाउँदैखेरि, उत्पत्तिको एक अध्यायको एक पदमा नहुँदैखेरि कति पददेखि सुरु हुन्छ संसारको सृष्टि, एक पदमा हुँदाखेरि आदिमा परमेश्वर, होइन उहाँले पृथ्वी र अरू कुराहरू सृष्टि गर्न थाल्नुभयो। त्योभन्दा अगाडि परमेश्वरले हामीलाई चिन्नुहुन्थ्यो, बाइबलमा त्यही कुरा छ। अनि त्यो चुन्नु भयो, वास्तवमा नियुक्त गर्नुभयो, अलग गर्नुभयो। येशू प्रभुले बाइबलमा त्यही कुराहरू भन्नुहुन्छ, के अरे उहाँले भन्नुभएको वचन सुसमाचारमा, होइन परमेश्वरले हामीलाई पहिला नै चिन्नुहुन्थ्यो, किन परमेश्वर यति महान हुनुहुन्छ कि हामीलाई कल्पना पनि छैन, सर्वज्ञानी, समयमा असीमित नभएको, हाम्रो क्षमता छैन उहाँलाई पुरा बुझ्ने। तर एउटा कुरा चाहिँ यति ठुलो कुरा हो कि उहाँ पर्फेक्ट सिद्ध हुनुहुन्छ र उहाँ चाहिँ उहाँको प्रेम पर्फेक्ट छ अनि उहाँको दया र अनुग्रह पर्फेक्ट छ, उहाँको क्षमा पनि अचम्मको छ। ख्रिस्ट येशू नै वास्तवमा उहाँको क्षमा र उहाँको न्यायको, उहाँको प्रेमको एकदमै ज्वलन्त उदाहरण हुनुहुन्छ। त्यही कारण त्यसले हामीलाई के हुन्छ, अझै विश्वासमा बलियो बनाउँछ, किनभने हामीले जसलाई भरोसा गर्दैछौँ युहन्नाले भनेको जस्तै हामीमा हुनुहुने संसारमा हुनेभन्दा महान हुनुहुन्छ। त्यही कारणले होइन, त्यसैले उहाँले चुन्नुभयो, उहाँले नियुक्त गर्नुभयो, हाम्रो बोलावट हामीलाई विश्वासमा ल्याउनको लागि तयार उहाँले गर्नुभयो, होइन पहिलो कुरा त्यो छ। अनि त्यसपछि यहाँनिर एफिसी एकको पाँचमा के छ, उहाँको इच्छाको लक्ष्य अनुसार ख्रिस्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नु, फेरि पनि यहाँ के छ, सो हामीलाई उहाँको सन्तान हुने, सन्तान हुनलाई जो नियुक्त गर्नुभएको त उहाँले रहेछ। युहन्ना एक अध्यायको बाह्र पदमा जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमा विश्वास गरे उनीहरूलाई परमेश्वरले उहाँको सन्तान हुने हक दिनुभयो। तर त्यो हक दिनलाई, येशूलाई विश्वास गर्नलाई उहाँले पहिले काम गर्नुभयो। बाइबलमा हामी देख्छौँ कसरी परमेश्वरको अनुग्रह हामीलाई काम गर्दै आउनुहुन्छ र एक दिन हामीले विश्वास गर्छौँ, होइन त्यसले हामीलाई के गर्छ, अझै परमेश्वरको अगाडि घुँडा टेकेर हामीलाई धन्यवाद हुन मन लाग्छ, उहाँलाई महिमा दिन मन लाग्छ। यो सत्य कुरा हो, किनभने उहाँ महिमित परमेश्वर हुनुहुन्छ, उहाँ असल परमेश्वर हुनुहुन्छ, अनि त्यो तपाईँ मेरो लागि एकदम अहौभाग्य मौका हो, होइन त्यस कारण यहाँनिर त्यो ख्रिस्ट येशूद्वारा हामीलाई उहाँको सन्तान हुने जुन बाटो बनाउनु भयो नि, त्यो उहाँको प्रेमको कुरा थियो। यहाँ लेखेको छ उहाँको प्रेममा, त्यो उहाँको प्रेममा थियो अनि त्यो चाहिँ उहाँको इच्छाको लक्ष्य थियो। यो सबै कुरा परमेश्वरबाट भयो। हामीले दोस्रो कोरन्थी पाँच अध्यायमा हेर्छौँ नि, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितेको छ, सबै नयाँ आएको छ, होइन अनि त्यसपछि तपाईँले पढ्नुभयो नि यो सबै कुरा परमेश्वरबाट हुन आएको हो। वास्तवमा बाइबलमा धेरै ठाउँमा जहाँ पनि धार्मिकताको काम हुन्छ यो परमेश्वरबाट भएको हुन्छ, हामी आफै आफैलाई बदल्नु सक्दैनौँ, तर हामीले के गर्न सक्छौँ, हाम्रो मन उहाँप्रति राख्न सक्छौँ, छान्न सक्छौँ, हामी उहाँमा विश्वास गर्न सक्छौँ, उहाँको वचन पालन गर्न सक्छौँ। तर त्यो पालन गर्ने शक्ति, इच्छा पनि पवित्र आत्माको काम हो, हामीमा पवित्र आत्माले काम गर्नुहुन्छ। त्यस कारणले हामी अगाडि बढौँ। सो फेरि पनि मैले त्यही पदलाई तपाईँलाई सम्झाउँदैछु, त्यो के हो भने अघि भनेको द लाइफ अहिले मैले जिउने जीवन जो चाहिँ परमेश्वरले सृष्टि गर्नुभन्दा अगाडि नै तयार पार्नु भएको अनि त्यसपछि येशू ख्रीष्टमा हामीलाई आफ्नो सन्तान र छोरछोरी बनाउनु भएको हामीलाई नयाँ बनाएर रूपान्तरण गर्नुभएको होइन अब तपाईँलाई यो बोलावटको कुरा उहाँले चुनेको कुरा एफिसी चारको एकमा पुगेपछि पावलले के भन्छ यसकारण म प्रभुको निम्ति एक कैदी त्यतिखेर कैदी किन भन्दैछन् उनी रोमीको झ्यालमा छन् तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर एफिसीका विश्वासीहरूलाई र तपाईँ र मलाई आज परमेश्वरले जुन बोलावट यो बोलावट भनेको चाहिँ यो युनिभर्सल बोलावट तर युनिभर्सल बोलावटमा तपाईँ र म जतिजना येशूलाई विश्वास गरेका छौँ नि हामी सबै प्रचारक र पास्टर हुने बोलावट होइन तर हामी सबै परमेश्वरको सेवा गर्ने बोलावट हो त्यो वरदान अनुसार अब त्यो वरदान के हो भनेर कसरी थाहा हुन्छ भन्ने त्यसको बारेमा आज सिक्न जाँदैनौँ धेरै कुरा त्यसको बारेमा हामी सिक्न सक्छौँ तर एउटा कुरा यहाँ तपाईँलाई मैले के महत्त्व दिएर भन्न चाहन्छु भनेदेखि जतिजनालाई ख्रिस्टलाई ग्रहण गरे परमेश्वरको छोराछोरी हुने हक पाए ती सबैले परमेश्वरले निष्पक्षतामा वरदान दिनुहुन्छ यो कुरो सत्य हो त्यसैले तपाईँ जसलाई लाग्छ कि म त केही काम लाग्दिनँ म त अझै राम्रो विश्वासी पनि हुन सकिनँ मैले गल्ती मात्रै गरिरहेको छु त्यसमा गिल्टी भइरहेछ तपाईँलाई लाग्छ कि मेरो तैपनि प्रभुले गर्नुहुन्छ किन यो वचन पनि पास्टरले प्रचार गरेको थियो अस्ति भाइले अर्पण भाइले भन्दै हुनुहुन्थ्यो उहाँले यसरी सिकाउनु भएको थियो यो त हुँदो रहेछ तर म त गल्तीमै छु त्यस्तो लाग्न सक्छ तपाईँलाई कतिचोटि लाग्न सक्छ तर परमेश्वरले हामीलाई पर्फेक्ट भएको कारणले होइन कि उहाँको प्रेम र अनुग्रह कारणले बचाउने हो यो सबै उहाँको काम हो हामी उहाँमा भरोसा गर्नु पर्यो त्यति हामी पर्फेक्ट हुन सक्छौँ भन्ने कुरा होइन उहाँले बनाउन सक्नुहुन्छ तर जति उहाँमा भरोसा गर्दै गयो एक प्रकारले पवित्रीकरण भन्छ नि बाइबलमा तिनवटा शब्द एउटा जस्टिफिकेसन एउटा स्याङ्क्टिफिकेसन एउटा ग्लोरिफिकेसन जस्टिफिकेसन नेपालीमा धर्मी ठहराउने भन्छ त्यो चाहिँ गिल्टी नभएको त्यो चाहिँ कहिल्यै दोष कहिले केही नगरेको अवस्थामा पुग्ने परमेश्वरको अगाडि येशूको धार्मिकताले उनीहरूको शुद्ध्याई हुन्छ विश्वासद्वारा योभन्दा पहिला उसले पापै नगरेको अवस्था त्यो जस्टिफिकेसन भन्छ त्यो विश्वासद्वारा सुसमाचारले तपाईँ र मलाई जब विश्वास गर्छौँ हाम्रो पाप त्यसरी क्षमा हुन्छ त्यो परमेश्वरको कुरा हो तपाईँ र मेरो पनि होइन तर प्रभुको वचनमा छ जब हामी विश्वास गर्छौँ अझै पनि हामीमा कति कुराहरू बदलिन बाँकी हुन्छ परमेश्वरको अगाडि निर्दोष भइसक्यो जीवन पाइसक्यो परमेश्वरको छोराछोरी भइसक्यो तर हामी येशूको स्वरूपमा बदलिने कुरा चाहिँ प्रोसेस हुन्छ त्यसलाई पवित्रीकरण स्याङ्क्टिफिकेसन भन्छ अनि हामीमध्ये कति क्रिस्चियनहरूले चाहिँ यो प्रोसेस सायद कसैद्वारा नसिकेको कारणले अथवा हामी त्यस्तै परिस्थितिले गर्दा अलिक ढिलो हुन्छ कसैको हामी केटकेटी नै बसिराखेका हुन्छ तर हामी जब येशूतिर फर्कन्छौँ उहाँले हामीलाई पवित्रतामा बढाउँदै जानुहुन्छ बढाउँदै जानुहुन्छ परमेश्वरको वचनले नै हामीलाई पवित्र गर्ने हो परमेश्वरको वचनले नै हामीलाई शुद्ध गर्ने हो हामीलाई बनाउँदै जाने हो किनभने त्यो हाम्रो आत्मिक भोजन हो तर पवित्रीकरणमा काम गर्ने शक्ति चाहिँ परमेश्वरको आत्मा पवित्र आत्मा हुनुहुन्छ पवित्र आत्मा बिना तपाईँ र म एउटा सिन्कोमा पनि केही बदलिन सक्दैन तर यो उहाँको प्रतिज्ञा उहाँको वचन हो कि तपाईँ र म जब येशूलाई भरोसा गर्छौँ पवित्र आत्माले उहाँको काम हामीमा बढाउन थाल्नुहुन्छ त्यस कारणले यो बोलावटको चालमा चल्ने भनेको चाहिँ जुन बोलावटमा तिमीहरू बोलाएका छौ त्यही योग्यको जीवन यापन गर त्यो जीवन यापन गर्ने पनि तपाईँ र मेरो येशूमा विश्वास पवित्र आत्माको शक्ति र हाम्रो वचनप्रतिको आज्ञा पालन यसैको यो सबै कुरा परमेश्वरको आत्माबाट अनुग्रहबाट हुन्छ अनुग्रह भन्दाखेरि परमेश्वरको अनुग्रह भनेको चाहिँ परमेश्वरको सहायता भन्दा यसरी बुझिन्छ यो परमेश्वरबाट आउने सहायता सित्तैमा त्यसैले यो क्रिस्चियन जीवन यति यति अर्को कुनै कुनै दाज्ने कुरा छैन संसारमा धेरै धर्म छन् धेरै मान्छेको सिद्धान्त छ है अब अहिले त फेसबुकमा तपाईँले कस्ता कस्ता मान्छेको प्रचार सुन्नुहुन्छ भने मतलब विभिन्न धर्मका मान्छेहरू होइन के अरे माताहरू गुरुहरू प्रोफेट्सहरू तर वचन येशूको वचन परमेश्वरको वचन जो बाइबलमा त्यसले चाहिँ निश्चित हामीलाई एउटा दिशा दिइराखेको हुन्छ त्यसैले यहाँ तपाईँलाई मैले भनिरहेको छु जुन बोलावटमा तिमीहरू बोलाएका छौ त्यही यज्ञको जीवन यापन गर हरेक विश्वासीको लागि युनिभर्सल बोलावट हो। त्यसैले आज हामी जतिजना यहाँ छौँ, धेरैजना छैनौँ होला, तैपनि जतिजना छौँ एउटा कुरामा क्लियर हौँ, तपाईँ उमेरमा जे होस्, शिक्षामा जे होस्, तपाईँले भनेको कुरा अरूले सुनेको छ कि छैन त्यो पनि जे होस्, जतिले येशूलाई प्रभु गर्नुभएको छ, मान्नु भएको छ, प्रभुलाई भन्नुभएको छ ल प्रभु आजदेखि तपाईँलाई पछ्याए, तपाईँमा अब त्यो के भन्छ अङ्ग्रेजीमा दुइटा शब्द पोटेन्सियल एन्ड के भन्छ एउटा पोटेन्सियल भन्छ, अर्को चाहिँ पसिबिलिटी, सम्भावना। पोटेन्सियल भनेको चाहिँ त्यो पनि सम्भावना जस्तै हो होइन, प्रशस्त भएर आउँछ, किनभने त्यो सबै कुरो तपाईँ र मेरो शक्तिमा छैन, तपाईँ र ममा भएको कुरामै आधारित छैन, टोटली परमेश्वरबाट आउँछ। त्यसैले तपाईँले कहिले पनि नविचार गर्नुहोस् कि म चाहिँ सानो छु, मैले चाहिँ गर्न सक्दिनँ। म तपाईँलाई भन्छु, मलाई विश्वासमा परमेश्वरले ल्याउनु भएको, म शक्तिशाली त थिएन नि, मैले प्रार्थना गर्न थालेँ किन मलाई थाहा भएको थियो कि येशूलाई नचिन्नेको अन्त चाहिँ बर्बाद छ। अर्को कुरो मलाई थाहा भएको थियो, येशूमा विश्वास गरेर चाहिँ मैले चाहिँ पाएको आनन्द चाहिँ येशूमा नहुनेलाई हुँदैन, त्यो मैले त्यो पाएको थिएँ, त्यस्तो आनन्द थियो, अनि म त्यो मेरो परिवारलाई दिन चाहन्थेँ। अनि मैले कोसिस गरेँ, 4 वर्षमा मेरो बुवा मुवा सहित दाजुभाइ दिदीबहिनी सबैले विश्वास गर्नुभयो, अनि त्यो मेरो कोसिसले भएको थिएन नि, त्यो मेरो शक्तिले भएको थिएन, त मैले परमेश्वरमा भरोसा गरेँ, दिनदिनै प्रार्थना गरेँ। जतिचोटि म त्यो सम्झन्छु म परमेश्वरप्रति दिनदिनै धन्यवादी छु। आज म परमेश्वरको वचन जहाँ जहाँ घोषणा गर्छु म एकदमै गौरवको साथ भन्छु कि परमेश्वरले मेरो जीवनमा यति ठुलो आशिष ल्याउनु भयो, त्यो मेरो बोलावट थियो, मलाई थाहा पनि थिएन बोलावट, एउटा कुरा थाहा थियो परमेश्वरलाई नचिन्ने, येशूलाई नचिन्नेको अन्त चाहिँ बर्बादी छ, कल्पना पनि गर्न सकिँदैन। त्यस कारणले तपाईँ र मेरो बोलावट पहिला त हामी आफ्नो परिवार इष्टमित्र जसले ख्रिस्टलाई प्रभु मान्या छैन, पहिलो कुरा तपाईँ जिउनुहोस्, उनीहरूको अगाडि पवित्र जीवन जिउने कुरा पनि ठुलो कुरा हो, इमान्दार जीवन, इमान्दार र पवित्र हुँदाखेरि गरिब हुँदैन, कमजोर पनि हुँदैन। यो संसारको तरिका के छ भने नि, जबसम्म अलि उल्टा पाल्टा हुँदैन पैसा हुँदैन जस्तो होइन, तर परमेश्वरमा भरोसा गर्दाखेरि तपाईँले नसोचिया पैसा आउँछ क्या, परमेश्वरको बाटो चाहिँ असीमित छ नि, त्यो विश्वास हामीमा आउनुपर्छ। त्यस कारण बोलावट जीवन जिउने, दोस्रो कुरा तपाईँ र मैले प्रार्थना गर्ने, तपाईँ र मैले प्रार्थना त्यो परमेश्वरसँग गर्ने जसले संसारको उत्पत्तिभन्दा पहिला तपाईँ र मलाई छानेर छोराछोरीको रूपमा चुन्नुभयो, आज येशूलाई विश्वास गरेर तपाईँ र म उहाँको छोराछोरी भइसक्यौँ, तपाईँले साँच्चै येशूलाई जीवन दिएछ भने थाहा हुन्छ, क्रिस्चियनको गवाही त्यही हो, उसलाई थाहा हुन्छ कि ऊ बाँच्यो, प्रभु यहाँ हुनुहुन्छ, अब केही फरक पर्दैन। सी यो त्यतिखेर हुन्छ जतिखेर सबै जीवन उहाँलाई दिएर टोटल भरोसा उहाँमा हुन्छ, यो क्रिस्चियन जीवन हो प्रिय। संसारले जहाँसुकै लैजाओस्, धेरैचोटि संसारमा, समाजमा, कल्चर, संस्कृतिमा, व्यवस्था, शासन, राज्य, फरक फरक कुराको महत्त्व देखा पर्छ, होडबाजी, कम्पेयर गर्ने होइन, अब त्यो मान्छेको चाहिँ ठुलो घर छ मेरो पनि होस्, ठुलो गाडी छ मेरो पनि होस्, उसको छोराछोरी सबै राम्रो पढाएको छ मेरो पनि होस्, हामी कम्पेयर गर्छौँ, बैङ्कमा पैसा उसको बढी छ, उसको जागिर राम्रो छ, मान्छेहरूले एक्सर्साइज गरेर पातलो भयो देख्यो भनेदेखि ए म पनि ऊ जस्तै हुनु पऱ्यो, हामी कम्पेयर गर्ने, यो एक हिसाबले यो नराम्रो पनि छैन, तर थाहा छ तपाईँ र म पहिला परमेश्वरमा हुनुपर्छ, परमेश्वर नै हाम्रो मुख्य कुरा हुनुपर्छ, ख्रिस्ट सेन्टरलाई। अनि त्यही कुरो हामी अघि यो कलसीमा हेरिराखे के अरे कलसी एक अध्याय के अरे 3 अध्यायमा त्यही कुरो हेरिराखेको थियौँ, कलसी 3 अध्यायमा यसकारण यदि तिमीहरू ख्रिस्टसँग जी उठाइएका छौ भने माथिका कुरा खोज जहाँ ख्रिस्ट हुनुहुन्छ, ख्रिस्ट सेन्टरलाई होइन, माथिको कुरा, ख्रिस्टको कुरा खोज्ने, हामी ख्रिस्टमा भएपछि अनि परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नु भएको छ, माथिका कुरामा मन लगाओ पृथ्वीमा भएका कुराहरूमा होइन, किनभने तिमीहरू मरेका छौ संसारको लेखि। दुईटा कुरा, पहिला हामी आत्मिक रूपमा मरेका थियौँ, एफिसी 2:1-3 पद पढ्नुभयो भने हाम्रो पाप र अपराधमा हामी मरेका थियौँ, तर परमेश्वरले आफ्नो अनुग्रहमा येशू प्रभुमा हामीलाई जीवित बनाउनु भयो। अब चाहिँ के भयो त, हामी पावलले अघि भर्खर मैले भने तपाईँलाई गलाती 2:20 म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु भनेपछि म ख्रिस्टसँगै मरेको छु। त्यो पाप गर्ने यो संसारिक पापी स्वभाव जो आदमबाट आएको पापको स्वभाव त्यसको लागि मर्ने हो। मृत्युले के गर्छ, सम्बन्ध टुटाइदिन्छ। यो संसारिक संस्कृति, संसारिक नाम, संसारिक काम, जति पनि संसारिक कुरा छ त्यसलाई, त्यसको निम्ति हामी मरिहाल्छौँ। ख्रिस्ट हामीमा जिउनुहुन्छ, ख्रिस्ट हाम्रो जीवन हुनुहुन्छ। त्यस कारण तपाईँ र मेरो बोलावटले चाहिँ हामीलाई त्यसरी ख्रिस्ट सेन्टरमा ल्याउँछ, ख्रिस्ट नै जीवनमा ल्याउँछ। प्रियहरू हो, लाग्छ कहिलेकाहीँ वरिपरि बस्दाखेरि धेरै ख्रिस्चियनहरू पनि कतिचोटि चर्चमा अलिकति पैसा कमाएको मान्छे देख्यो भने, अब पैसा हुने बित्तिकै लुगा फरक भयो, गाडी फरक भयो, घर फरक भयो, खाना फरक भयो, हिँडाइ फरक भयो, मान्छेले तपाईँलाई मान्ने कुरा नै फरक हुन्छ। तर तपाईँ र म जो ख्रिस्टमा छौँ, हामी उनीहरू जस्तै हुनलाई फेरि हामीले पनि उनीहरूको तरिका अप्नाउनु हुँदैन। कहिलेकाहीँ मण्डलीमा यस्तो उनीहरूको तरिका अपनाउने मान्छे पनि भेटिन्छ, कसरी चाहिँ पैसा कमाउने भन्नेतिर मैले धेरै देखेको छु। हामीमा पनि परीक्षा आउन सक्छ, तर हामीले के सिक्नुपर्छ, प्रभुको बोलावट योग्यको जीवनयापन गर्न, त्यो भनेको चाहिँ ख्रिस्ट केन्द्रित, येशूलाई महिमा दिने, स्वर्गीय कुरा खोज्ने, धार्मिकतामा जिउने। तर फेरि पनि हामीले के हेऱ्यौँ, त्यो धार्मिकता चाहिँ मान्छेको शक्ति होइन, परमेश्वरको शक्तिमा। तपाईँ र मलाई त दिने नै प्रतिज्ञा उहाँले गरिसक्नुभयो। अघि मैले भने योहन्ना 10:10 म तिमीहरूलाई जीवन दिन आएको छु। त कस्तो खालको जीवन, त्यो प्रशस्तताको, त्यो स्वर्गीय, त्यो जीवन जुन चाहिँ केही कुराको घटी हुँदैन, यहाँबाटै सुरु हुन्छ। तर जब येशूलाई भेट्छौँ नि, त्यसपछि चाहिँ पूर्ण अनुभव र कहिल्यै अन्त नहुने ठाउँमा हामी पुग्छौँ। त्यो परमेश्वरको प्रतिज्ञा हो। त्यसकारण यो बोलावटको कुरा गर्दा म सम्झाउँछु, हामी हरेकले हरेक दिन यही भन्ने गर्छु म, ओछ्यानमा बेलुका सुत्नुभन्दा अगाडि तपाईँलाई सबभन्दा ठुलो सोच केमा आउँछ, यो कुरामा आओस्, प्रभुको बोलावट। प्रभु, म तपाईँलाई मान्न चाहन्छु, तपाईँको पालन गर्न, तपाईँमा विश्वास गर्छु। अनि तपाईँले त्यतिखेर चिनेका मानिसहरू, उहाँको मृत्युको घोषणा, उहाँको नामको घोषणा, उहाँको सुसमाचार बाँड्ने कुराको निम्ति प्रार्थना गर्न सक्नुहुन्छ। तपाईँलाई थाहा छ, धेरै जस्तो मान्छेलाई सुसमाचार सुनाउन सजिलो छैन, विशेष गरी त्यस्ता मान्छेहरू जो चाहिँ एकदमै विरोधी छन्, एकदमै शक्तिशाली छन् संसारको नजरमा। तर तपाईँले जहिले पनि विचार गर्नुपर्छ, प्रभु जो तपाईँमा हुनुहुन्छ, संसारमा हुनेभन्दा महान हुनुहुन्छ, प्रार्थना गर्दै गर्नुभयो भने परमेश्वरले मौका दिनुहुन्छ। उहाँको अगाडि सबै कुरा पग्लन्छन्। प्रियहरू, यो कुरामा विश्वास गर्नु, हामीले चाहेका हाम्रा नजिकका छिमेकका इष्टमित्रका साथीहरूका मान्छेहरू विश्वासी छैनन् होला, तर प्रार्थना गर्नुहोस्, किनभने जबसम्म उनीहरूले विश्वास गर्दैनन् प्रियहरू, त्यो कहिल्यै ननिप्ने आगोको भट्टी जहाँ किरा कहिल्यै मर्दैन, जहाँ तिर्खा कहिल्यै मेटिँदैन, त्यहाँबाट बाँच्नको लागि तिनीहरूले येशूलाई ग्रहण गर्नुपर्छ। अनि त्यो जिम्मेवारी तपाईँ र मेरो प्रार्थनामा, त्यो बोलावट छ। त्यसको लागि कसरी हुन्छ, उनीहरूको अगाडि हाम्रो मुखबाट आउनुपर्ने येशूको सुसमाचार आउन सकोस्। मलाई लाग्छ यो संसारमा त्योभन्दा ठुलो कल्पना, सोच, विचार, योजना, काम अर्को छैन, होइन? कसै कसैलाई हिजो अस्ति के अरे कुनै कहाँको मान्छेलाई 1 बिलियनको चिट्टा पऱ्यो शुक्रबार, होइन? तपाईँलाई भन्नुपर्दा मैले पनि चिट्टा किनेको थिएँ हिजो, कहिले मलाई किन्नु मन लाग्छ, पर्छ भनेर होइन, त्यो चिट्टा पर्ने मान्छेलाई त कस्तो लाग्यो होला है। तर तपाईँलाई थाहा छ, इट्स नथिङ छ नि। हाम्रो टेस्लाको सिइओ ओनर इलान मास्क, बिलियन्स एन्ड बिलियन्स अफ डलर, सो वाट, के पनि फरक पर्दैन प्रियहरू। येशूबाट टाढा छ भने त्यसले बचाउँदैन। जब हामी बाकसमा जाने दिन आउँछ, अथवा येशू प्रभु बादलमा देखा पर्नुहुन्छ, त्यो सबै कुराले खेप पनि गर्न सक्छ, तर तपाईँ र म गरिब धनी जहाँ होस् प्रभुले हामीलाई बचाइसक्नुभयो। उहाँ आउँदाखेरि हामी उहाँसँगै हुने कुराको लागि उहाँले हामीलाई तयार गरिसक्नु भएको छ। यो कति खुसीको कुरा, अनि त्यो म तपाईँलाई भन्न चाहन्छु आज। त्यही त्यही कुरा मैले भने नि, अहिले मैले जिउने जीवन परमेश्वरको बोलावटको जीवन। अब म दुई चारवटा पद भनेर समय त गइसक्यो। एफिसी 2:10 के छ? किनकि हामी असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप। यसले के भन्छ? पहिलो कुरा त तपाईँ र मलाई परमेश्वरले सृष्टि गर्नुभयो, उहाँको सृजना हो हामी। हामी यद्यपि ख्रिस्टलाई नचिनेको अवस्थामा जुनसुकै पृष्ठभूमिबाट आयो, हरेक व्यक्ति ख्रिस्टले सृजना गरिएको व्यक्तिहरू हो। तर उनीहरूको येशूलाई विश्वास गरेपछि उनीहरूमा फेरि नयाँ जीवन सुरु हुन्छ, अनि उनीहरू चाहिँ ख्रिस्टको परमेश्वरको उहाँले रच्नु भएको, उहाँले तयार गर्नुभएको, योजना बनाउनु भएको असल कामहरू उनीहरूको जीवनमा उनीहरूले गर्नुपर्ने हुन्छ। त्यो बोलावटको कुरा गर्दा यो असल काम फरक फरक हुनसक्छ, अरू केही नहोला, तपाईँले प्रार्थना गरे हुनसक्छ। कहिलेकाहीँ तपाईँ र मैले प्रार्थना साथमा परमेश्वरको प्रेरणाबाट एउटा शब्द कसैलाई बोल्नुहोस्, त्यो थरथर काम्न सक्छ। किनभने परमेश्वर थरथर कमाउन सक्ने परमेश्वर तपाईँ र म भित्र जिउनुहुन्छ। हामीले विश्वास गर्नुपर्छ, हाम्रो लागि होइन, परमेश्वरको लागि। प्रियहरू हो, भरोसा गर्नुहोस्, नआतिनुहोस्। जोसुकै होस् परमेश्वरको अगाडि उनीहरू घुँडा टेक्नुपर्छ। एक दिन त्यही कुरा भन्छ नि फिलिपीमा, होइन, एक दिन सबै जिब्रोले उहाँलाई प्रभु भन्नुपर्छ, सबै घुँडा टेकिनुपर्छ, होइन, टेकिने नै छ। प्रियहरू, हाम्रो बोलावट, अनि यहाँनिर एफिसी 2:8-9 खासमा के छ भनेदेखि, विश्वासद्वारा अनुग्रहबाट तिमीहरूले मुक्ति पाएका छौ सित्तैमा, अनि यो चाहिँ तिमीहरूको कामबाट होइन, नत्र मानिसले घमण्ड गर्छ। मानिसहरू जो पनि ख्रिस्टमा मुक्ति पाउने, धार्मिकता पाउने, असल जीवनमा हुने, नयाँ जीवनमा हुने, यो सबै कुरा चाहिँ उनीहरूको होइन, परमेश्वरको। त्यही कारणले हरेक व्यक्ति नम्रता बिना अरू केही हुन सक्दैन। कसैले भन्न सक्दैन मैले बाइबल पढेँ, मैले प्रार्थना गरेँ, मैले तप उपवास बसेँ, मैले यहाँ गरेँ त्यहाँ गरेँ, म चाहिँ धर्मी छु, कसैले भन्न सक्दैन। किनभने परमेश्वरले हामीलाई धार्मिकता दिनुहुन्छ, कसैले आफ्नो धार्मिकताले कमाउन सक्दैन। अनि यहाँ लेखेको छ, हामी ती बमोजिम भनेको चाहिँ त्यो असल काम जो परमेश्वरले हाम्रो लागि तयार पार्नुभएको छ त्यसलाई गर्नलाई ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। त्यो असल काम हामीलाई गराउनलाई, त्यो हाम्रो बोलावट हरेक व्यक्तिको फरक फरक हुनसक्छ प्रिय हो। अनि कसैको पनि बोलावट सानो ठुलो हुँदैन, कसैको पनि वरदान सानो ठुलो हुँदैन। वचन प्रचार गर्ने ठुलो, कुनामा बसेर प्रार्थना गर्ने सानो हुँदैन। जे सुकै काम परमेश्वरले हामीलाई दिनुहुन्छ, उहाँको शरीर जो मण्डली। त्यस कारणले हामी के भन्छौँ भने, हामी जो यो मण्डलीमा हाम्रो नेपाली फेलोसिपमा संलग्न छौँ, हामीले विचार गर्नुपर्छ एज अ बडी अफ क्राइस्ट, येसुको शरीरमा तपाईँ र मैले एकअर्काले कसरी सहयोग गर्ने। अरू केही कुरा छैन भने प्रार्थना गर्न सक्छौँ, प्रार्थना गर्न सक्छौँ। अब म तपाईँलाई यो भन्नु मन लाग्यो, जहिले पनि मलाई याद आउँछ, परमेश्वरले हाम्रो जीवनमा कसरी काम गर्नुहुन्छ। यो पुरानो नियममा यसैयाले परमेश्वरको दर्शन देख्छ, येसु प्रभु, येसु प्रभु परमेश्वर एउटै, किनभने परमेश्वरसँग येसु प्रभु हुनुहुन्थ्यो। परमेश्वर भन्दाखेरि यो कन्फ्युज हुने कुरा हुनु पर्दैन, तर हामीलाई त्यति सजिलो बुझ्न छैन। परमेश्वर एउटै हुनुहुन्छ, तर त्रिएक, तीनटा व्यक्तिमा हुनुहुन्छ। त येसु प्रभु सृष्टिको सुरुमा परमेश्वरसँग हुनुहुन्थ्यो र सृष्टिकर्ता उहाँ हुनुहुन्थ्यो सबै। त्यस कारण यो यति बुझिँदैन। तर एनिवे, जुन बेलामा यसैयाले यसैया 6 परमेश्वरको दर्शन पाउँछ, येसु प्रभुको दर्शन, तपाईँले येसु प्रभु परमेश्वर छुट्याउन सक्नुहुन्न। अनि यहाँ के लेख्छ? तिनले योभन्दा अगाडि धेरै कुरा छ, त्यहाँनिर पवित्र पवित्र भन्ने, त्यहाँ स्वर्गदूतहरू उनीहरूको पखेटाको कुरा छ, उनीहरूले पवित्र पवित्र परमेश्वर भन्दाखेरि भैँचालो जस्तै आएर यति ठुलो शक्ति सबै हल्लिराखेको कुरा छ। त्यसपछि अनि उसले के भन्छ यसैयाले, परमेश्वरको शक्ति देख्ने बित्तिकै उसको भित्री आँखा खुल्छ अनि उसले भन्छ, हाय मलाई, म त दुष्ट ओठ भएको र दुष्ट ओठ भएकै मानिसहरूको बिचमा रहने मान्छे म त खत्तम भएँ, अब सबै खत्तम भए, उसले रियालिटी देख्छ। त्यसो भन्ने बित्तिकै अचानक यो सात पदमा तिनले मेरो मुख त्यस भुङ्रोले, एउटा स्वर्गदूतले चाहिँ भुङ्रोबाट आगो ल्याएर के भन्छ यसैयातिर लिएर आउँछ अनि त्यो भुङ्रोले चाहिँ उसको मुखमा छुन्छ यसैयाको र भन्छ, हेर यसले तिम्रो ओठ छोएको छ, अब तिम्रो अधर्म मेटियो र तिम्रो पापको प्रायश्चित भयो। यसैयाको पापको प्रायश्चित क्षमा, अब पापबाट ऊ स्वतन्त्र पूर्ण रूपमा शुद्ध भएको कुरा यहाँ देखाउँछ। त्यस कारण तपाईँहरूमा आज कसरी शुद्ध हुन्छ? सुसमाचार सुनेपछि पवित्र आत्माले हामी पापी रहेछौँ भनेर हामीलाई कन्भिक्सनमा ल्याउनुहुन्छ। परमेश्वरको वचनले नै हामीलाई विश्वासमा ल्याउँछ। पवित्र आत्माको शक्तिद्वारा हामी पश्चातापमा डोराइन्छौँ, हाम्रो आफ्नो अवस्था थाहा हुन्छ। अनि यहाँनिर यसैया के हुन्छ, आठ र नौ पदमा, तब मैले परमप्रभुको यो आवाज सुने, म कसलाई पठाऊँ, मेरा निम्ति को जाने, अनि मैले भने म हाजिर छु, मलाई पठाउनुहोस्। अनि उहाँले मलाई भन्नुभयो, जाऊ गएर यी मानिसहरूलाई भन, तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौ, तिमीहरू देख्न त देख्छौ तर थाहा पाउँदैनौ। भनाइको मतलब संसारको मानिसहरू सुनेर पनि सुनेका छैनन्, बुझेर पनि बुझ्या छैनन्, देखेर पनि देखेका छैनन्। कहिले कतिचोटि हामी मण्डलीमा आउने मान्छेहरू त्यस्तो हुन सक्छौँ, तर जब बुझिन्छ नि हामी शुद्ध हुन्छौँ, हामी परमेश्वरलाई देख्छौँ। पावलले जस्तै दमस्कसको रोडमा, त्यसपछि यस यही यसैया जस्तै। तर यहाँ यसैयाको जीवनमा पहिलो काम के हुन्छ? शुद्धिकरण हुन्छ। पहिलो काम के हुन्छ? परमेश्वरको दर्शन हुन्छ। त्यसपछि उसको उसले एक प्रकारले पश्चाताप गरेको अवस्था हुन्छ। त्यसपछि जब उसले त्यो सबै कुरा रियलाइज गर्छ, उसले परमेश्वरबाट क्षमा पाउँछ, परमेश्वरबाट क्षमा पाउँछ, किनभने उसलाई त्यो भुङ्रोले छोएर ऊ शुद्ध हुन्छ, उसको पाप क्षमा हुन्छ। क्षमा हुने बित्तिकै अनि यहाँनिर के भनेछ, परमेश्वरको आवाज सुन्छ उसले। त्यस तपाईँ र मलाई आज तपाईँ र मेरो बोलावट, यही कुरो सबभन्दा महत्त्वपूर्ण छ। हामी सबैलाई बोलावट छ, तर त्यतिखेर उहाँको आवाज सुन्न थाल्छौँ जतिखेर हामी शुद्ध हुन्छौँ। त्यसको मतलब हामीले उहाँमा भरोसा गरेर, विश्वास गरेर आफैलाई सुम्पियो भने उहाँले हामीलाई नयाँ जीवन दिनुहुन्छ। यसैया जस्तै हामी शुद्ध हुन्छौँ। शुद्ध व्यक्तिले परमेश्वरको आवाज सुन्छ अनि परमेश्वरको आवाजमा यही छ, म कसलाई पठाऊँ, हाम्रो निम्ति को जानेछ। त्यसैले तपाईँ र मेरो बोलावटमा त्यो अर्जेन्सीको कुरा अघि मैले भनेको थिएँ नि, त्यतिखेर बुझ्छौँ, हामी जान तयार हुन्छौँ जतिखेर हाम्रो आवाज हामीले सुन्छौँ। अनि यसैयाको जीवनमा यहाँ छ, म हाजिर छु, हामीमा परमेश्वरको निम्ति जाने इच्छा हुन्छ। त्यस कारणले अघि मैले तपाईँलाई सम्झाएको थिएँ अनि त्यो पद म पढ्न चाहन्छु अहिले, दोस्रो कुरन्थी 5:17-18। अब धेरै लामो धेरै छ तर तपाईँलाई म छोटो गर्न चाहन्छु। दोस्रो कुरन्थी 5:18, यहाँनिर पावलले फेरि यहाँ भन्छन् त्यही क्रममा, यसकारण कोही ख्रिस्टमा छ भने यो नयाँ सृष्टि हो। हामीले त्यसको बारेमा निकै कुरा हेऱ्यौँ अघिदेखि, होइन, नयाँ सृष्टि कसरी हुने रहेछ। यसै यहाँ नयाँ भयो नि, भुङ्रोले छोएपछि उसको सबै पुरानो बित्यो, नयाँ जीवन आयो। तपाईँ र म येसुलाई विश्वास गरेपछि उहाँले हामीलाई नयाँ बनाउनु भयो, होइन। येसु प्रभुले निकोदेमसलाई, निकोदेमस धर्मी मान्थे थिए, एकदमै प्रतिष्ठित, एकदमै गिफ्टेड, एकदमै शिक्षित, धार्मिकता अनुसार यहुदी क्रम अनुसार उनी नम्बर वानमा पर्थ्यो। अनि त्यही भएर नै येसु प्रभुको बारेमा उनलाई बुझ्न इच्छा थियो, उनले विश्वासै गरेको अवस्था थियो। तर येसु प्रभुले उसलाई के भन्नुहुन्छ, धर्म कर्मले पुग्दैन बाबु, तिमीलाई थाहा छ, नयाँ गरी जन्मिए नजन्मिएसम्म, कोही नयाँ गरी जन्मेन भने स्वर्गको राज्य देख्ने छैन। येसु प्रभुले भन्नु, नयाँ गरी नजन्मिएसम्म स्वर्गदान तयार हुन्छ। अर्को शब्दमा परमेश्वरको शक्तिद्वारा रूपान्तर, हृदय परिवर्तन हुनु पर्यो, शुद्ध हुनु पर्यो, नयाँ हुनु पर्यो, न्यू नयाँ सृष्टि, त्यो विश्वासद्वारा नयाँ भएको व्यक्ति परमेश्वरको सहायताबाट, अनुग्रहबाट, आत्माबाट नयाँ भएको हुन्छ, होइन? यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगयो छ, हेर नयाँ आएको छ। हामी जो ख्रिस्चियन छौँ, हामीले आफैलाई वास्तवमा बेला बेलामा मूल्याङ्कन गर्नुपर्ने हुन्छ, शङ्का होइन। कहिलेकाहीँ कोही कोही व्यक्ति नयाँ जन्म नपाएको पनि हुनसक्छ। तपाईँलाई थाहा छ, अर्को समयमा तपाईँलाई जोन वेस्लीको बारेमा अलिकति म बाँड्न चाहन्छु। जोन वेस्ली वर्षौँ वर्ष प्रचारक थिए, तर उनलाई आफ्नै जीवनमा परिवर्तन थाहा थिएन, विश्वास थाहा थिएन। र एक दिन एउटा किसान हो के अरे लाई सुसमाचार सुनाउँदै गर्दा अचानक उसलाई छोएको हुन्छ। त्योभन्दा अगाडि त उसले यति प्रयास गर्छ, तर उसलाई विश्वास कसरी गर्ने भनेर सिकाउँदै गर्दाखेरि अचानक प्रभुको आत्माले जोन वेस्लीलाई छुनुहुन्छ अनि ऊ परिवर्तन हुन्छ। तपाईँले जोन वेस्लीको जीवनी र उसले कसरी विश्वास गरेको हेर्नुभयो भने इन्ट्रेस्टिङ। तपाईँ र मेरो जीवनमा कतिचोटि हामीले काम गरेर हुँदैन, परमेश्वरले चेन्ज गर्नुपर्छ। उहाँको वचन पढ्ने त हो, उहाँसँग समय बिताउने त हो, तर उहाँमा भरोसा गर्नुपर्छ प्रियहरू, तब हामी नयाँ सृष्टि हुन्छौँ। यो एकदमै मुख्य कुरा हो। जब नयाँ हुन्छौँ हामीलाई सबै कुरा थाहा हुन्छको मतलब के छ भने, अघि मैले यसैको कुरा गर्दा परमेश्वरको आवाज सुन्न थाल्छौँ, सुन्नुपर्छ, हामी सेन्सिटिभ हुन्छौँ, त्यो आवाज सुन्ने हाम्रो कानहरू खुल्छन्, हामी परमेश्वरको कुरा महत्त्व दिन थाल्छौँ। व्यक्तिगत फाइदा, व्यक्तिगत नाम, अरूलाई दाँजेर म चाहिँ ठुलो हुनुपर्छ, यस्तो सबै जान्छ, यो त सबै परमेश्वरबाटको होइन। अनि यहाँनिर के भनेको छ भनेदेखि, यो नयाँ भएको नयाँ सृष्टि, पुरानो बितेको कुरा चाहिँ सब परमेश्वरबाट भएको। यहीँनिर तपाईँलाई मैले अघि भने नि, परमेश्वरबाट भएको, तपाईँ र म केही हौँ भने केवल परमेश्वरबाट मात्रै, जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो। यो एउटा क्रिस्चियन भनेको चाहिँ यो ख्रिस्टद्वारा परमेश्वरको अनुग्रह अथवा सहायताबाट उहाँ आफैसँग छोराछोरीको रूपमा एउटै परिवारमा उहाँलाई अब्बा पिता भनेर पावलले अर्को ठाउँ भन्छ। त्यसै तपाईँ र म जो ख्रिस्चियन हौ नि, एउटा व्यक्ति जो जीवित हुनुहुन्छ येशू प्रभु, हामी देख्दैनौँ आँखाले, तर उहाँलाई अनुभव गर्न सकिन्छ, तपाईँको व्यक्तिगत सम्बन्ध हुन्छ। त्यही कारण त ख्रिस्चियनहरू हरेक दिन कमसे कम एउटा समय, क्वाइट टाइम भन्छ, प्रार्थना गरेर समय बिताउन थाल्छ। तपाईँले के भन्छ नि, कोसिस गरेर हेर्नुहोस् कति आशिष तपाईँले पाउनुहुन्छ। त्यही कुरा परमेश्वरको वचनमा छ, जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो, त्यसपछि यहाँ छ हामीलाई मिलापको सेवा दिनुभयो। धेरैचोटि हामीले यो मिलापको सेवा दिएको कुरा त्यति पढ्दैनौँ, हामीलाई कहिलेकाहीँ सम्झना पनि हुँदैन। त्यही कारण तपाईँ र मेरो बोलावटभित्र छ नि, परमेश्वरलाई चिन्ने र उहाँमा बढ्ने दुईटा पोइन्ट भयो, तर उहाँको बारेमा अरूलाई घोषणा गर्ने, अरूलाई पनि ख्रिस्टमा ल्याउने, यो तेस्रो पोइन्ट चाहिँ जहिले पनि गुम छ क्या। तर यो चाहिँ पास्टर अगुवाको मात्रै होइन कि, सबै व्यक्तिको लागि हो क्या। हरेक व्यक्तिले प्रार्थना गर्नुपर्छ, सोच्नुपर्छ, को छ जसले ख्रिस्टलाई चिन्न आवश्यक छ, किनभने उनीहरू सुरक्षित हुनुपर्छ परमेश्वरमा, नयाँ जीवन पाउनुपर्छ, आगोको भट्टीबाट बाँच्नुपर्छ। संसारको धर्म कर्म र कुनै पनि कुरा बलिदानले के पनि गर्दैन, येशूले सित्तैमा मुक्ति दिनुहुन्छ। प्रियहरू, तपाईँ र ममा त्यो कुरा आउँछ क्या, त्यो चाहिँ ख्रिस्टको कुरा हो, त्यो चाहिँ ख्रिस्टको कुरा हो। त्यस कारण यहाँनिर के छ, परमेश्वरले मिलापको सेवा दिनुभयो। यहाँ अर्को कुरा छ, दोस्रो कोरिन्थी 5:19, कि मानिसहरूको पापको लेखा तिनीहरूको विरुद्ध नराखी परमेश्वर आफैले ख्रिस्टमा संसारलाई मिलापमा ल्याउँदै हुनुहुन्थ्यो। परमेश्वरले मानिसहरू परमेश्वरको विरुद्ध हुँदा, तपाईँ र मेरो विचार के हुन्छ, कोही मान्छेले हाम्रो बारेमा जहिले पनि विरोध गरेर कुरा गर्छ, जहिले पनि कहाँ कहाँ के गरिराखेको छ भने थाहा पाउने बित्तिकै त्यो मान्छेलाई जीवनभरि घृणा गर्ने, उसँग त्यति नजिकै नहुने, उसको नामै नलिने विचार गर्छौँ। तर परमेश्वर टोटली फरक। त्यही कारण जसले परमेश्वरलाई चिन्छ नि, हामी हाम्रो विरोधीहरूलाई पनि फरक गर्न थाल्छौँ, किन हामीमा त ख्रिस्टको स्वभाव बन्छ नि। देख्नुभयो यहाँ के लेखेको छ, परमेश्वरले आफैले मानिसहरूको पापको लेखा नलिएर तिनीहरूको विरुद्ध नराखी आफैले, संसार भनेको चाहिँ संसारका पाप गरिराखेका मान्छेहरू मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, अनि उहाँले हामीलाई मिलापको सन्देश सुम्पिनु भयो। पावलले के भन्छ, हामीलाई जसरी मिलापमा ल्याउनु भयो यसुद्वारा हामी परमेश्वरमा गाभियौँ, अब उहाँले अरूलाई पनि मिलापमा ल्याउने सन्देश दिँदै हुनुहुन्छ। अघि हामीले कलसीमा लेखेको थियौँ, जब ख्रिस्ट आउनुहुन्छ हामी महिमामा उहाँसँगै प्रकट हुन्छौँ, अनि हामीलाई परमेश्वरले भन्नुहुन्छ धेरै मानिसहरूलाई, होइन यसु प्रभुको अन्तिम आज्ञा के थियो मत्ती 28मा त्यसको 18 र 19, 20मा 19मा विशेष, जाओ र सारा संसारका जातिहरूलाई चेला बनाओ, पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा दियो, मैले सिकाएका सबै कुराहरू पालन गर्न सिकाओ। सी त्यो त हरेक व्यक्तिलाई दिएको आज्ञा हो, हामीले जीवन पाउनुपर्छ ठिक छ, तर परमेश्वरले यति ठुलो मौका पनि हामीलाई दिनुहुन्छ कि तपाईँ र म जस्तो केही अर्थ नभएको मान्छे येशूलाई विश्वास गरेर उहाँको सन्देश बोकेर उहाँमा प्रार्थना गरेर मानिसहरूको अगाडि प्रयोग हुन चाह्यो भने धेरै मानिसहरू परमेश्वरलाई चिनेर उहाँको सम्बन्धमा आउन सक्छन्। यो कुराले परमेश्वरको महिमा हुन्छ। अब यो कुरो हामीले भुल्नु हुँदैन, उहाँले हामीलाई मिलापको सन्देश सुम्पन्नु हुन्छ जब हामी उहाँमा नयाँ सृष्टि हुन्छौँ, यो कुरो हामीले भुल्नु हुँदैन। अनि यहाँ त्यही अध्यायमा त्यसपछि यहाँ के भनेको छ भने परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भए झैँ हामी ख्रिस्टको निम्ति राजदूत हौँ। फेरि यहाँनिर दोस्रो पोइन्ट छ, परमेश्वरले अनुरोध गर्नु गरिरहनु भए झैँ भनेको मतलब चाहिँ के छ भने हामीद्वारा परमेश्वर यो चाहिराख्नु भएको छ, उहाँले आज्ञा गरिराख्नु भएको छ, हामी उहाँको निम्ति दूत हुने, राजदूत हुने भनेको चाहिँ उहाँको सन्देश लिएर अगाडि बढ्ने व्यक्तिहरू हुने। हामी ख्रिस्टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौँ, परमेश्वरसित मिलाप गर। अनि कोरन्थका मान्छेहरू, त्यतिखेर कोरन्थको चर्चलाई यो कुरा भनिराखेको छ, तपाईँले अरू पदहरूमा हेर्नुभयो भने थुप्रै खालको समस्या थियो, एक अर्कामा विभाजन, धेरै समस्या। र यहाँ के भन्छ, परमेश्वरसँग मिलाप गर। जो मान्छे परमेश्वरको मिलाप आउँछ के हुन्छ, पाप गर्न छोड्छ नि त। त्यसको मतलब के हुन्छ, एक अर्कालाई प्रेम गर्न थाल्छ नि त। कुनै पनि मण्डली परमेश्वरको सम्बन्धमा छ भने के हुन्छ, त्यहाँको प्रेम चाहिँ गहिरो हुन्छ, प्योर हुन्छ, एकअर्काको बिचमा प्योर एकदमै शुद्ध प्रेम हुन्छ प्रिय। त्यो नै हामी परमेश्वरमा भएको कुराको एउटा मार्क हो, चिन्ह हो, क्रिस्चियनहरूको चिन्ह। त्यसैले त्यो सबै कुरा गर्ने शक्ति पनि परमेश्वरले दिनुहुन्छ। हामी ख्रिस्टमा परमेश्वरको धार्मिकता बनौँ भने परमेश्वरले पाप नै नगर्ने हुनेलाई हाम्रो निम्ति पाप शुद्धिकरणको बलिदान तुल्याउनु भयो। येशू प्रभु तपाईँ र मेरो निम्ति उहाँ पापै नजान्ने तर हामीलाई धार्मिकता दिनलाई, हाम्रो धार्मिकता येशू भनेको चाहिँ येशूको लाई विश्वास गरेपछि, उहाँको धार्मिकताको कोट लगाएपछि विश्वासद्वारा परमेश्वरको अगाडि हामी शुद्ध हुन्छौँ, शुद्धिकरण हुन्छौँ। त्यो बलिदान उहाँले हाम्रो पापलाई दिनुभयो। यो नै सुसमाचार हो, हरेक व्यक्तिले सुन्नुपर्छ। यो येशूको बलिदान मानिसहरूलाई छुटकारा दिने एउटा माध्यम हो, त्यसलाई उहाँको बलिदान उद्धार गर्ने एउटा बाटो हो। त्यसकारणले त्यो कुरो हामीले अरूलाई घोषणा गर्नुपर्छ, अरूलाई घोषणा गर्नुपर्छ। त्यसै कारणले यहाँनिर येशू प्रभुले प्रेरित 1:8 भन्नुहुन्छ, पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू जेरुसलेम, सारा यहुदिया, सारा सामरियामा मेरा साक्षी हुनेछौ। यहुदिया, सामरियामा, पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। त्यस कारणले तपाईँ र म, तपाईँ र मेरो बोलावट चाहिँ येशूको निम्ति गवाही हुने, अनि त्यो सबै कुरा चाहिँ येशू आफैले उहाँको शक्तिद्वारा गर्नुहुन्छ, अनि त्यो कुरा तपाईँ र मैले गर्नुपर्ने हुन्छ। एक दुईवटा कुरा हाम्रो, त्यसै कारणले यो जीवन जो तपाईँ र म जिउँदैछौँ ख्रिस्ट केन्द्रित हुनु पर्यो, तपाईँ र मेरो केन्द्र अथवा उहाँ नै मुख्य हुनु पर्यो। ख्रिस्टको पुनरागमन हामी सबै ख्रिस्टको शरीरको लागि आवश्यक छौँ, हामी हरेकको आवश्यकता छ, किनभने शरीरमा चाहिँ धेरै अङ्गहरू फरक फरक भूमिकाका हुन्छन्। तपाईँ र म जतिले विश्वास गरेको छौँ हामी येशूको शरीरको अङ्ग भएका हुन्छौँ। ख्रिस्टको आगमनलाई हेरेर हामीले बाँच्नुपर्छ भनेको मतलब हाम्रो जीवनको हरेक दिनको लक्ष्य ख्रिस्ट आउँदै हुनुहुन्छ भन्ने कुरालाई ध्यान दिएर जिउनुपर्छ। यसैले तिमीहरू ख्रिस्टसित जी उठाएका हौ भने तिमीहरूका हृदय माथिका कुराहरूमा लगाओ, जहाँ ख्रिस्ट परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुभएको छ। तिमीहरूको मन माथिका कुरामा लगाओ, जहाँ शरीर र कुरामा होइन, सांसारिक शरीरका कुराहरूमा होइन। त्यही कुरो हामीले कलसी तिनको एक र दुईमा पढ्यौँ, होइन? त्यही हो, एक र दुईमा होइन त। तिमीहरू ख्रिस्टसित जी उठाएका हौ भने तिमीहरूका हृदय माथिका कुरामा लगाओ, जहाँ ख्रिस्ट परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ, हुनुभएको छ। तिमीहरूका मन माथिका कुरामा लगाओ, सांसारिक कुरामा होइन। अनि त्यसपछि त्यसपछि तिन र चार के छ? किनकि तिमीहरू मरेका थियौ, अहिले तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकेको छ। जब ख्रिस्ट जो तिमीहरूको जीवन हुनुहुन्छ देखा पर्नुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा देखा पर्नेछौ। जीवनमा धेरै कुराहरू परिवर्तन हुन्छन् जब तपाईँ र म ख्रिस्टलाई अपनाउँछौँ, होइन? भित्री रूपान्तरण भएको व्यक्ति र बाहिरी परिस्थिति, संसार, समाज एकदम फरक छ। अनि कतिचोटि तपाईँ र म ख्रिस्टमा विश्वास गरेपछि अप्ठ्यारो हुन्छ तपाईँ र मलाई, होइन? किनभने यस जीवन पछिको जीवनबारे जुन कुरा बाइबलले भन्छ त्यो साँचो हो, प्रष्ट रूप, यो जीवन पछि आउनेवाला जीवन। तर एउटा पोइन्ट यहाँनिर के छ भनेदेखि, तपाईँहरू म भित्र रूपान्तरण भएर ख्रिस्टको राजदूत, सबै कुरा सृष्टि नयाँ भए, परमेश्वरको छोराछोरी, त्यसले तपाईँ र मलाई के बनाउँछ? संसारसँग अलिकति अप्ठ्यारो हुन्छ। तपाईँ र म संसारमा जब कम्फर्टेबल हुन थाल्यौँ, सायद भित्री रूपान्तरणमा समस्या हुन्छ। कतिचोटि यो संसारसँग नमिल्न खोज्दा एउटा कठिनाईको परिस्थिति पनि हुन्छ। तर तपाईँ र मैले परमेश्वरलाई हाम्रो जीवनद्वारा काम गरेको कुरालाई महत्त्व दिनुपर्छ। निरन्तर प्रार्थना, वचन पढाइ र परमेश्वरको कुरालाई ध्यान दिन थाल्नुभयो भने तपाईँलाई यी सबै कुराहरू आउन सक्छ। सुसमाचारमा विश्वास गर्नेहरूको जीवन ख्रिस्टसँग, परमेश्वरमा लुकेको हुन्छ। यो कुरो हामीले भर्खरै, त्यो जीवन साँचो र पूर्ण छ। यहाँ पावल कलसीका विश्वासीहरूलाई भन्दैछन्, जब ख्रिस्ट आउनुहुन्छ, ख्रिस्टसँग परमेश्वरमा लुकेको जीवन प्रकट हुनेछ। जब ख्रिस्ट फर्कनुहुन्छ, तिमीहरू पनि ख्रिस्टसँग तिमीहरूको साँचो पूर्णताको जीवन साथ प्रकट हुनेछौ। जुन कुरा कलसीहरूलाई, विश्वासीहरूमा सत्य छ, अनि यहाँनिर पावलले कलसीका विश्वासीहरूले यही कुरा भन्दछन्, त्यही कुरा हामीमा पनि सत्य छ। हाम्रो पनि यही खालको विश्वास हो। जब ख्रिस्ट फर्कनुहुनेछ, उहाँको दोस्रो आगमन, सेकेन्ड एडभेन्ट भन्छौँ, हामी उहाँसँगै सदा सर्वदा बाँच्नेछौँ। पुनर्स्थान पछि, बौरी उठेपछि शरीर वास्तवमा वास्तविक हुन्छ। त्यो कुरा, त्यो भावना र एउटा मान्छेले कल्पना गरेको जस्तो कुरा मात्रै होइन। हामी ख्रिस्टको पुनरुत्थानलाई हेऱ्यो भनेदेखि उहाँको शरीर मान्छेहरूले छुन सक्थे, उहाँ रियल हुनुहुन्थ्यो। तपाईँ र मेरो शरीर उहाँसँगै बौरी उठ्ने अवस्थामा रियल हुन्छ। यो कुरो हामीले विचार गर्नुपर्छ। जुन कुरो बाइबलले भनेको छ प्रियहरू हो, रियल हो। त्यस कारण अहिले हामीले जिउने कुरामा पनि हामी रियल हुनुपर्छ। वास्तवमै ख्रिस्ट मरेकोहरूमध्ये पहिलो फलको रूपमा पुनर्जीवित हुनुभएको हो, किनकि मृत्यु एकजना मानिसद्वारा, तपाईँलाई मैले यो कुन पढ्दैछु भनेदेखि यो चाहिँ वास्तवमै ख्रिस्ट मरेकाहरूमध्ये पहिलो कोरन्थी 5:15-23 पहिलो फलको रूपमा पुनर्जीवित हुनुभएको। ख्रिस्ट चाहिँ बौरी उठ्नुमा पहिलो हुनुहुन्थ्यो, किनकि मृत्यु एकजना मानिसद्वारा आयो, त्यो आदमबाट, तपाईँलाई थाहा छ, परमेश्वरको आज्ञा उल्लङ्घन गरे। त्यसरी नै मरेकोहरूको पुनर्जीवन पनि एकैजना मानिसद्वारा, येशु ख्रिस्टद्वारा आयो, होइन? त्यो रोमीमा पनि हामीले त्यसलाई पढ्न सक्छौँ। जसरी आदमद्वारा सबै मरे, त्यसरी नै ख्रिस्टद्वारा सबैलाई जीवित पारिनेछ। तर हरेक आफ्नो काम अनुसार ख्रिस्ट पहिलो फल, त्यसपछि उहाँको पुनरागमनमा उहाँका आफ्नैहरू जति सबै जीवित पारिनेछन्। हाम्रो नागरिकता स्वर्गमा छ। त्यही बेला हाम्रो जीवन साँच्चीकै रूपान्तरित भयो, जुन बेला तपाईँले मैले यसुलाई प्रभुको रूपमा ग्रहण गर्यौँ। यसैले हामी आफ्नो जीवन शैलीलाई अझ धेरै परिवर्तन हुन आवश्यक छ। भनाएको मतलब हाम्रो चरित्र निर्माण हुन आवश्यक छ, जुन रूपमा हामी परिवर्तन भएको छौँ हाम्रो हृदयमा। यो संसार हाम्रो घर होइन, त्यसैले हामी हाम्रो वरपरको जीवनसँग मेल खाँदैनौँ अनि त्यो हामी अरू मानिसहरूभन्दा फरक हुन्छौँ अनि कहिलेकाहीँ त्यो परिवर्तन पीडादायी हुन्छ किनभने कतिचोटि हाम्रो मानिसहरूभन्दा हामी धेरै फरक भएकोले होइन फरक भएकोले हामीलाई पीडा पनि हुनसक्छ। एकचोटि यो फिलिपी 3:12-13-14-15 यो पद पढ, मैले यी सबै अघिबाटै प्राप्त गरे। पावलले चाहिँ आफ्नो बारेमा के भन्दैछन्, गरिसकेको छु अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्ति म अघि बढिरहेको छु जुन कुराको निम्ति ख्रिस्टले मलाई पक्रनु भयो। भाइ हो, मैले यी सब पक्रिराखेको छु भनी म भन्दिनँ, तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सिएर, भनेको मतलब बितेका कुराहरूलाई फेरि विचार गरिराख्ने जरुरी छैन। हामीले गरेका गल्ती हुन्, राम्रा हुन्, कतिजना मान्छेहरू चाहिँ राम्रा कुरालाई मात्रै पनि कल्पना गरिराख्छन् तर अहिले चाहिँ कस्तो जीवन जिउने त्यो कुरामा ध्यान दिँदैन होइन। अगाडिका कुराहरूतिर जोडसँग लम्किँदै ख्रिस्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु। वास्तवमा यो बोलावट फेरि यहाँ आयो, स्वर्गीय बोलावट हामी हरेकको निम्ति छ भनेर मैले तपाईँलाई भनेको छु। हामी परिपक्व हुनेहरू चाहिँ सबै यस्तै मनका हौँ र पावलले आफ्नो उदाहरण दिएर हामीलाई पावलको जस्तै मनको हुनलाई भन्छन् होइन। तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरिदिनुहुनेछ जब हामी परमेश्वरको कुरालाई अगाडि बढाउनेछौँ। अनि तपाईँलाई यसैको फेरि 20-21 पद फिलिपीको हेरौँ, हाम्रो नागरिकता स्वर्गमा छ, त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रिस्टको प्रतीक्षा हामी गर्दछौँ। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रो हीन शरीरलाई आफ्नै महिमाको शरीर जस्तै हुनलाई परिवर्तन गर्नुहुन्छ। तपाईँलाई यो कसरी गर्नुहुन्छ, बाइबलमा अर्को ठाउँमा पावलले भनेको एफिसीका मण्डलीलाई 1:17-18 पढ्न चाहन्छु। यहाँ चाहिँ पावलले एफिससको मण्डलीलाई प्रार्थना गरिराखेका छन् अनि आज त्यही प्रार्थना तपाईँ र मेरो लागि छ। म प्रार्थना गरिरहन्छु कि हाम्रो प्रभु येशु ख्रिस्टका परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा दिउन्। म त्यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयका आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा भनेको चाहिँ परमेश्वरको लागि अलग भएकाहरूमा विश्वासीहरू सन्तहरू हुन् उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। अब यसमा कुरा गर्न थाल्यो भने धेरै कुरा छ, म अगाडि बढ्न चाहन्छु, एक दुईवटा पद अरू पढेर सिद्धाउँछु। अनि हामी विश्वास गर्नेहरूको निम्ति उहाँको शक्तिको असीम महानता के हो सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान सामर्थ्यको काम नै हो जो उहाँले ख्रिस्टमा पुरा गर्नुभयो जब उहाँले ख्रिस्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो परमेश्वर पिताले अनि स्वर्गीय स्थानमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नु भएको छ। अनि हामी यसरी सोचौँ हामीलाई जीवित परिपूर्णतातर्फ डोर्याउने साँचो सन्देशको सही प्रतिक्रिया हामीले दिनुपर्छ। हाम्रो रेस्पोन्स यो उहाँको वचनप्रति उहाँको सन्देशप्रति सही हुनुपर्छ। अनि तपाईँलाई म यहाँ भन्न चाहन्छु यो मारानाथा भन्ने शब्द, मारानाथा येशु फेरि आउँदै हुनुहुन्छ, यसलाई हाम्रो हृदयमा राखेर उहाँले चाहनुभए अनुसार बाँच्नलाई अथवा जिउनलाई हामीलाई मद्दत गर्दछ। यदि हामीले त्यही कारणले उहाँलाई उहाँले चाहनु भएको जस्तो जीवन जिउनलाई हामीले प्रयास गर्नुपर्छ। अनि यति नै होला आजलाई, म तपाईँलाई यति नै बाँड्न चाहन्छु। र मेरो आजको मुख्य लक्ष्य के हो भने तपाईँ र ममा यो निश्चयता आओस्। संसार यस्तै हो, अझ बिग्रिन्छ, घटना हुन्छ, क्रास हुन्छ, मान्छे बित्छन्, लडाइँ हुन्छ, इकोनोमी तल हुन्छ, माथि हुन्छ। हामी कतिचोटि प्रार्थना गर्छौँ, कल्पना गर्छौँ हामी बसेको ठाउँ चाहिँ एकदम असल होस्, तर एउटा कुरा निश्चय छ प्रियहरू, तपाईँ र मेरो हृदयमा जो ख्रिस्ट जिउनुहुन्छ उहाँले हामीलाई जुन बाटोको बोलावट जुन बाटो डोर्याइराख्नु भएको छ त्यो निश्चय छ। उहाँलाई कसैले छुन सक्दैन, उहाँ सबै कुराभन्दा माथि हुनुहुन्छ। तर तपाईँ र मलाई, पहिलो कुरा उहाँलाई सेन्टर बनाउने, दोस्रो कुरा उहाँको निम्ति गवाही बन्ने, मानिसहरूलाई ख्रिस्टमा ल्याउने कुरामा प्रार्थनासहित परमेश्वरमा प्रयोग हुने हरेक व्यक्ति, हरेक व्यक्ति, यो अर्जेन्सी हो। किनभने मान्छेहरू जब मर्छ येसुलाई नचिन्दाखेरि उनीहरूको अन्दर डर लाग्दो छ, नत्र किन परमेश्वरले आफ्नो पुत्र संसारमा यति ठुलो कुरा उठाउन जानु पर्थ्यो? किनभनेदेखि मानिसहरूको उद्धारको बाटो चाहिँ केवल ख्रिस्ट हुनुहुन्छ। आशा छ परमेश्वरले हामी सबैलाई आशिष दिनुहुनेछ, अनि हामी सानो प्रार्थना गरेर अन्त गर्नेछौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँको वचन जति हेऱ्यो, जति पढ्यो, कति गहिरो छ प्रभु। तर आज जतिजना यहाँ भेला भएका छौँ, हामीलाई तपाईँ परमेश्वरको कुरामा अझै गहिरो प्रकारले बुझ्नु, भरोसा गर्नु, तपाईँको महिमाको लागि जिउनु अनुग्रह गर्नुहोस् प्रभु। हाम्रो जीवनमा यति धेरै तपाईँले अचम्मका कामहरू दिनु गर्नुभएको छ, हामीलाई यत्तिका साथीहरू, हाम्रो मण्डलीका भाइ बहिनीहरू दिनुभएको छ, एकले अर्कालाई हामी तपाईँ परमेश्वरको महिमाको निम्ति सहायता पुर्याउन सक्छौँ, प्रेम गर्न सक्छौँ, प्रार्थना गर्न सक्छौँ। हामीलाई अझै प्रभु मारा नाथा भनेर तपाईँ जो आउँदै हुनुहुन्छ त्यसलाई हेरेर तपाईँलाई महिमा दिने जीवन जिउनलाई, तपाईँको नामको घोषणा मानिसहरूको बिचमा गर्नलाई, गवाही हुनलाई शक्ति दिनुहोस्। हामीले काम गर्नुपर्छ, हाम्रो अर्को लक्ष्यहरू छन्, तर ती सबै कुराको बिचमा तपाईँको ठाउँ सबभन्दा मुख्य हुन सकोस् हरेकको जीवनमा। त्यस कुरामा तपाईँले हामीलाई अनुग्रह गर्नुहोस् प्रभु, तपाईँको नामलाई चम्काउने अनि ख्रिस्टमा हाम्रो मुहार चम्किने, यो कुरामा तपाईँको अनुग्रह भएको छ। येशू प्रभुको नाममा आमेन।